السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تفسیر سورہ مائدہ آیہ نمبر 3. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابا، آمین یا رب العالمین. سورہ مائدہ، جیسے کہ ہم نے پڑھا تھا کہ اس کے حلال اور حرام کو حرام جانو، کیونکہ یہ آخری کمپلیٹ سورت ہے اور اس میں بہت سارے حلال اور حرام کے احکامات ہیں. جیسے آج کی جو ہماری آیت ہے کہ وہ اسی پر ڈیپینڈ رہے گی کہ کیا اللہ تعالی نے ہمارے لیے حرام کیا اور کیا حلال کیا ہے. تو آئیے دیکھتے ہیں. اعوذ باللہ من الشیطان الرجیم. حرمت علیکم المیتۃ والدم ولحم الخنزیر وما اہل لغیر اللہ به والمنخنقۃ والموقوذۃ والمتردیۃ والنفیحۃ وما اکل السبع الا ما ذکیتم وما ذبح علی النصب وان تستقسموا بالازلام ذلکم فسق اليوم يئس الذين كفروا من دينكم فلا تخشوهم واخشون اليوم اكملت لكم دينكم واتممت عليكم نعمتي ورضيت لكم الاسلام دينا فمن اضطر في مخمسة غير متجانف لاثم فان الله غفور رحيم. حرمت، حرام کیا گیا، علیکم تم پر، المیتۃ مردار، والدم اور خون، واللحم اور گوشت، الخنزیر خنزیر کا، وما اور جو اہل پکارا گیا ہو، لغیر اللہ واسطے غیر اللہ کے، بہ اس پر، والمنخنقہ اور یہ کہ گلا گھٹ کر مرنے والا، والموقوذہ اور چوٹ سے مارا جانے والا، والمتردیہ اور اوپر سے گر کر مرنے والا، والنتیحہ اور ٹکر کھا کر مرنے والا، وما اور جو اکلا اسے کھا لے، السبع درندے، الا مگر، ما جو، زکی تم، انجام کو پہنچا دیا تم نے، وما اور جو، ذبح علی النصب، ذبح وہ جو ذبح کیا گیا، علی اوپر، النصب استھانوں کے، جو استھان ہوتے ہیں جہاں دیوی دیوتا یا پھر کچھ پیروں فقیروں کے نام سے یا ولیوں کے نام سے جہاں پر کوئی اسپیشل جگہ ہوتی ہیں استھان، وان اور یہ کہ تستقسمو تم تقسیم کرو، بالازلام سات تیروں کے، ذالکم وہ فسق نافرمانی ہے، الیوم آج، یئیسا مایوس ہو گئے، الذین جنہوں نے، کفر و کفر کیا انہوں نے، من دینکم دین سے تمہارے، فلا تو نہ، تخشوہم تم ڈرو ان سے، وخشونی اور تم ڈرو مجھ سے، الیوم آج، اکملتو مکمل کر دیا میں نے، لکم تمہارے لیے، دینکم تمہارے دین کو، واتممتو اور پوری کر دی میں نے، علیکم تم پر، نعمتی اپنی نعمت، ورضیتو اور پسند کیا میں نے یا راضی ہو گیا میں، لکم تمہارے لیے، الاسلام اسلام کو، دینن بطور دین کے، فمن تو جو، اضطر وہ مجبور کیا گیا، فی مخمصہ بھوک میں، غیر نہ کے، متجانفن مائل ہونے والا ہو، لاسمن گناہ کے لیے، فإن اللہ تو بے شک اللہ تعالی، غفور الرحیم بخشنے والا اور بار بار رحم فرمانے والا ہے. اس کا روانی والا ترجمہ دیکھ لیتے ہیں. تم پر حرام کیا گیا مردار، خون، سور کا گوشت، وہ جانور جو اللہ کے سوا کسی اور کے نام پر ذبح کیا گیا ہو، وہ جو گلا گھٹ کر یا چوٹ کھا کر یا بلندی سے گر کر یا ٹکر کھا کر مرا ہو، یا جسے کسی درندے نے پھاڑا ہو سوائے اس کے جسے تم نے زندہ پا کر ذبح کر لیا، اور وہ جو کسی آستانے پر ذبح کیا گیا ہو، نیز یہ بھی تمہارے لیے ناجائز ہے کہ پانسوں کے ذریعے سے اپنی قسمت معلوم کرو، یعنی جو تیر ہوتے ہیں پانسے، اور کیا کہیں گے اس کو. تو یہ سارے افعال، یہ سب افعال فسق ہیں. آج کافروں کو تمہارے دین کی طرف سے پوری مایوسی ہو چکی ہے، لہٰذا تم ان سے نہ ڈرو بلکہ مجھ سے ڈرو. آج میں نے تمہارے دین کو تمہارے لیے مکمل کر دیا ہے اور تم پر اپنی نعمت تمام کر دی ہے اور تمہارے لیے اسلام کو تمہارے دین کی حیثیت سے قبول کر لیا ہے، لہٰذا حرام و حلال کی جو قیود تم پر عائد کر دی گئی ہیں ان کی پابندی کرو. البتہ جو شخص بھوک سے مجبور ہو کر ان میں سے کوئی چیز کھا لے بغیر اس کی کہ گناہ کی طرف اس کا ارادہ ہو، تو بے شک اللہ تعالیٰ معاف کرنے والا اور رحم فرمانے والا ہے. سبحان اللہ. کچھ الفاظ تھوڑے سے مشکل آئے ہیں یہاں پر، جیسے حرمت تو بہت آسان لفظ ہے جو حرام کیا گیا علیکم تم پر، میتہ مردار، ٹھیک ہے، تو مردار کوئی بھی چیز ہے وہ ہمارے لیے جائز نہیں ہے. ودم اور خون، تو بہتا ہوا خون ہمارے لیے منع ہے، ناجائز ہے، لیکن اگر جیسے ہڈی میں لگا ہوا خون رہ گیا ہو اور وہ پکنے میں آ گیا ہو تو اس میں کوئی حرج نہیں ہے. ولحم الخنزیر، اسپیشلی اللہ سبحانہ وتعالیٰ نے یہاں پر خنزیر کا نام لیا ہے تمام جانوروں میں سے، کیونکہ اہل کتاب نے اس کو اپنے لیے حلال کر لیا تھا، لہٰذا یہاں خاص طور سے ہمیں بتایا گیا کہ خنزیر تمہارے لیے حلال نہیں ہے. اسپیشلی نصارہ نے اس کو حلال کیا، اور آج بھی آپ دیکھیں وہ اس کی بلکہ اس کی فارمنگ ہوتی ہے وہاں پر. اور جو احل لغیر اللہ، جو اللہ کے نام کے علاوہ کسی اور نام اس پر لیا گیا ہو. پھر وہ جانور والمنخنقہ، جو گلا گھٹ کر، یا پھر والموقوذہ، جو چوٹ کھا کر، سخت چوٹ کو یا سخت چوٹ لگنے کے لیے کہا یہ لفظ آتا ہے. اور وقذا اس کا روٹ ہے واو قاف ذال. والمتردیتا، کسی نے چوٹی پر شکار کیا ہو اور وہ گر کر مر جائے. را یعنی واپس لوٹ جانا، را دال، دال بھی اس کا روٹ بتایا گیا ہے، اور کچھ لوگ اس کا را دال یا بھی روٹ بتاتے، لیکن را دال رد کر دینا ہم کہتے ہیں، ریجیکٹ کر دینا، جو اوپر سے چوٹ کھا کر گرا ہو، یہ بلندی سے گر کر مرا ہو. تو را دال دال لکھیے، اور بریکٹ میں را دال یا بھی لکھ سکتے ہیں آپ لوگ. ونتیحا، نون تو ہا اس کا روٹ ہے کہ ٹکر کھا کر، اور پھر یا پھر وما اکل سب، وہ جس کو کسی درندے نے کھایا ہو. اللہ ما زکی تم، اللہ کہ تم نے اس کو حلال کر لیا ہو یا ذبح کر لیا ہو. زکی تو مطلب پاک کر لیا ہو یا اپنے کام کا بنا لیا ہو. جنہیں تم نے ذبح کر لیا ہو، یہ کوئی جانور زندہ تھا اور اس کی دم ہلتی ہے، آنکھوں میں کچھ حرکت باقی ہے، یہ وہ ٹانگیں ہلائے یا پھڑ پھڑائے، تو مطلب ابھی وہ زندہ ہے، تو تم اس کو ذبح کر سکتے ہو اگر چاہے اس کو کسی درندے نے بھی مارا ہو. تو زکی پورے انجام کو پہنچا دینا، یعنی ذبیحہ ہم دیکھتے ہیں کہ یہ ایک خاص جگہ ہے جہاں سے ذبح کیا جاتا ہے، یہ گلا کاٹا جاتا ہے، اور اس میں فائدہ یہ ہوتا ہے کہ دماغ کام کرتا رہتا ہے جانور کا، اور خون پورا باہر نکل جاتا ہے. تو گلا گھٹ کر وہ بھی نہیں ہے، ٹکر کھا کر وہ بھی نہیں ہے. یہاں جو منخنقہ جو آیا تھا، جو گلا گھٹ کر مر جائے، ایکچولی مخنقہ عربی زبان میں گلوبند کو کہتے ہیں، جو چوکر ہوتا ہے نا ہمارے یہاں، جو بالکل گلے سے لگ کر جو ہار ہوتا ہے، اس کے لیے بھی لفظ استعمال ہوتا ہے. اور خا نون قاف اس کا روٹ ہے گلا گھٹ کر مرنا. اور کسی آستانے پر ذبح نہ کیا گیا ہو. وما ذبح علی النصب، آستانے، ولی اللہ کے مزار، کسی پیر کی خوشنودی کے لیے، یا کسی اسپیشل جگہ کو متبرک سمجھنا، جیسے کہ جہاں منا میں ہم قربانیاں کرتے ہیں حج کے موقع پر، تو کسی ایسی جگہ کو مبارک سمجھنا اور ان جگہوں پر ذبح کرنا، وہ بھی منع ہے. اور تستقسم، تقسیم سے حصہ یعنی قسمت معلوم کرنا، اپنی قسمت معلوم کرنا، یہ آ جاتا ہے اس میں. اور ازلام، یہ پانسوں یعنی تیر ہوا کرتے تھے، جس سے وہ یعنی ایک کوئی برتن لیتے تھے، اس میں تین تیر ڈالتے تھے، اس پر ایک پر لکھا ہوتا تھا کرنا ہے، دوسرے پر لکھا ہوتا تھا نہیں کرنا، اور تیسرے پر خالی ہوتا تھا. تو وہ لوگ بار بار ڈالتے رہتے تھے جب تک کہ اپنے مطلب کا تیر نہ آئے، یعنی کرنا ہے نہ کرنا ہے. بہرحال تو خاص جگہوں پر جا کر جانور کو لے جانا اور ذبح کرنا، کسی کی قبروں پر لے جانا یا کسی کی خوشنودی حاصل کرنے کے لیے اس جگہ کو مبارک سمجھنا، یہ تمام جگہوں پر ذبح کرنا منع ہے، کسی انسان کے نام کے سے کرنا اس کو. تو بہرحال اب یہاں پر ہم دیکھتے ہیں حرمت سے شروعات کی گئی ہے. حرمت، حرام کیا گیا تم پر. اب دیکھیں کہ حلال اور حرام کا اختیار اللہ سبحانہ وتعالی نے صرف اپنے پاس رکھا ہے، کسی انسان کو اس کا اختیار نہیں دیا گیا کہ وہ حلال اور حرام میں اللہ تعالی کے احکامات کی خلاف ورزی کرے یا اپنی مرضی چلائے. ٹھیک ہے، تو حلال، حرمت، حرام کیا گیا تم پر. تو ہم یہاں دیکھتے ہیں کہ ہمارے دین نے ہم پر جو چیزیں حرام کی ہیں، اس میں سراسر ہمارا اپنا فائدہ اور ہمارا اپنا بھلا ہے، اس میں ہم کو ہی نقصان سے بچایا گیا ہے. جو چیزیں ہمارے لیے نقصان دہ ہیں، ہمارے روح کے لیے، ہمارے جسم کے لیے، ہمارے انوائرمنٹ کے لیے، ہمارے آس پاس کے ماحول کے لیے، تو جو چیزیں ہمارے لیے نقصان دہ، ضرر رساں ہیں، ہارمفل ہیں، وہ ہمارے لیے منع کر دی گئی ہیں. الحمدللہ اللہ تعالیٰ کا ہم پر بہت بڑا احسان ہے. آپ دیکھیں کہ اللہ تعالیٰ نے ہم کو پیدا کیا، وہ ہمارا خالق ہے، وہ ہمارا مالک ہے، اور ہم اس کی مخلوق ہیں. تو جب خالق یعنی بنانے والے نے، پیدا کرنے والے نے اپنی مخلوق کو پیدا کیا، تو وہ جانتا تھا کہ میری مخلوق کو کن چیزوں کی ضرورت ہے. اسی لیے اللہ تعالیٰ نے اس حساب سے ہمارے لیے ایسا ماحول کریٹ کیا، ایسی دنیا بنائی جہاں پر پانی ہے، آکسیجن ہے، درخت ہیں، پہاڑ ہیں، اور ایک زندگی ہے جہاں پر. تو اللہ تعالیٰ جانتا تھا کہ میرے بندوں کو کن چیزوں کی ضرورت ہے جس سے وہ زندہ رہ سکتے ہیں. تو اسی لیے جو حلال اور حرام ہے اس میں بھی اللہ تعالیٰ نے اپنی حکمت کے عین مطابق ہمارے جو فائدے اور نقصان ہیں اس وجہ سے ان کو حلال اور حرام کیا ہے. تو کسی انسان کو یہ جائز نہیں اس کے لیے کہ وہ اپنی مرضی چلائے اور اللہ تعالیٰ کے حرام کردہ چیزوں کو اپنے لیے حلال ٹھہرائے. یہ کھلم کھلا اللہ تعالیٰ کی نافرمانی ہوگی. اور دوسری ایک اہم بات ہمیں پتہ چلتی ہے کہ یہاں پر تو چند جانوروں کے نام دیے گئے ہیں، ایسے جاندار جو شکار کرتے ہوں، ٹھیک ہے، یہاں پر مویشی جانوروں کی بات نہیں ہے، یہاں پر وہ جاندار ہیں جو شکار کرتے ہیں، وہ درندے یا جانور یا پرندے، کیونکہ باز ہے اور بھی بہت سارے ایسے ہیں، شکرا جو ہوتا ہے، اور بھی ایسے پرندے ہیں جو دوسرے جانوروں کو یا کوئی کوئی انسانوں کو بھی کھاتے ہیں، جیسے شیر ہے، وہ کسی کی تخصیص نہیں کرتا، کسی پر بھی حملہ کر دیتا ہے. تو بہرحال یہاں پر حرام کیا گیا ہے تم پر. تو یہ جو حلال اور حرام کا اختیار ہے وہ اللہ تعالیٰ کے پاس ہے اور ہم اس میں دخل اندازی نہیں کر سکتے. ہمارے لیے جو چیزیں حلال کی گئی ہیں الحمدللہ اس میں ہمارے لیے بہت فائدے ہیں، اور 80% دنیا میں جتنی چیزیں ہیں، 80-90% چیزیں ہمارے لیے حلال کی گئی ہیں. صرف چند چیزیں ہیں جو حرام ہیں، جو ہم انگلیوں پر گن سکتے ہیں، زیادہ نہیں ہیں، اور اس میں سراسر ہمارا اپنا فائدہ ہے، ہمارا اپنا بھلا ہے. تو ہم یہ بلیم نہیں کر سکتے، نعوذ باللہ، یہ اللہ تعالیٰ سے شکایت نہیں کر سکتے کہ کیوں اللہ تعالیٰ نے یہ چیزیں ہم پر حرام کر دی، کیوں، کتنی مشکل ہے، ارے اللہ یہاں تو ذبیحہ نہیں مل رہا ہے، ہم یہ نہیں کھا سکتے، ہم وہ نہیں کھا سکتے، بسم اللہ کہہ کے کھا لو. نہیں، ایسا نہیں ہو سکتا. آپ بسم اللہ کہہ کے کھا ہی نہیں سکتے، کسی چیز کو حلال نہیں کر سکتے آپ جو حرام ہے. ایون کسی آستانے پر کٹا ہوا جانور ہے، ذبح کیا ہوا جانور ہے، وہ بھی بھلے اس پر اللہ کا نام کیوں نہ لیا گیا ہو، لیکن کسی اسپیشل آستانے پر جا کر اس کو ذبح کیا گیا ہو تو کانسیپٹ تو چینج ہو گیا نا، یعنی آپ کا توکل جو اللہ تعالیٰ کی ذات پر ہونا تھا وہ بدل گیا، تو اس لیے وہ بھی حرام ہے. تو اس لیے حلال اور حرام کو جاننا یہ میری اور آپ کی اور ہم سب کی ذمہ داری ہے، اور بچپن سے اس کی تعلیم ہمیں سب جگہ دینی چاہیے، کیونکہ ہم، یعنی اتفاق ایسا ہے کہ ہم ایسی کنٹری میں رہتے ہیں جہاں پر، یعنی ہندوستان میں، وہاں پر ہم جانتے ہیں کہ وہاں اسکول میں حلال اور حرام نہیں بتایا جاتا. یہ تو ہماری اپنی پرسنل ذمہ داری ہے کہ ہم اس کے بارے میں سب کو آگاہ کریں، اس کو بتائیں. تو بہرحال اللہ تعالیٰ یہاں پر فرما رہے کہ تم پر حرام کر دیے گئے اور اس نے مردار کو ہمارے لیے حرام قرار دیا. اور آپ دیکھیں کہ یہیں سے پھر ہمیں حدیث کی اہمیت کا پتہ چلتا ہے کہ مردار حرام ہے، جو مرا ہوا جانور ہے وہ حرام نہیں کھا سکتا، لیکن دو چیزیں ہمارے لیے حلال ہیں چاہے وہ مردار ہی کیوں نہ ہو. کون سی دو چیزیں ہیں وہ؟ قرآن کو ہم حدیث کے بغیر سمجھ نہیں سکتے. کوئی بتائے گا کہ کون سی دو چیزیں ہیں جو ہمارے لیے اللہ تعالیٰ نے حلال کی ہیں؟ جی، مچھلی ہے، ویری گڈ، ماشاء اللہ، اور ٹڈی جو جنگلوں میں ہوتی ہے. جی ہاں، ٹڈی، مچھلی اور ٹڈی، دو چیزیں ہمارے لیے حلال ہیں. اور خون، لیکن بہتا ہوا خون ہمارے لیے ناجائز ہے، حرام ہے، لیکن جو جمع ہوا خون ہے، جیسے تلی جو جانور کی ہوتی ہے نا، کلیجی ہے، تلی ہے، اگر دیکھا جائے تو وہ جمع ہوا خون ہی ہوتا ہے، تو وہ جائز ہے، لیکن بہتا ہوا خون ہمارے لیے ناجائز ہے. اب دیکھیں کہ اسی لیے قرآن اور سنت، صحیح سنت، یہ دونوں مل کر شریعت بناتی ہے، اور یہ حلال اور حرام کے احکام بھی یہ شریعت رسول اللہ سے بھی ہم کو ملتے ہیں. یعنی کوئی یہ انکار نہیں کر سکتا کہ ہم قرآن کی تو جو حرام چیزیں ہیں وہ مان لیں گے، لیکن حدیث کی چیزوں کو نہیں مانیں گے. تو ایکچولی وہ دیکھا جائے تو اللہ کے رسول کی بجائے وہ اللہ تعالیٰ ہی کا انکار کر رہا ہے ایک طرح سے، کیونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو بھی اللہ تعالیٰ ہی نے حکم دیا تھا، انہوں نے اپنی طرف سے کوئی بات نہیں بتائی ہم کو. تو یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم نے ہم کو بتایا کہ مچھلی اور ٹڈی، یعنی سمندر کا جانور، تمہارے لیے جانور تمہارے لیے حلال ہے. اب سمندر میں جو بھی چیزیں آتی ہیں، اب پلیز، یہ یعنی بہت سارے بیچ میں سوال آتا رہے تھے کہ جھینگے، یعنی پرانس ہوتے ہیں، اور اس کو شاید اور بھی ایک نام کہتے ہیں نا، اس کو جھینگوں کے لیے ایک اور بھی نام آتا ہے، ابھی یاد نہیں آ رہا ہے مجھے. سمندر میں جو بھی، جی، شرمپ، جزاک اللہ خیرن، شرمپ بھی ہمارے لیے، یعنی سمندر میں جو بھی جاندار ہے وہ ہمارے لیے حلال ہے، ٹھیک ہے، ایک ایک الگ الگ سے نام نہیں لے سکتے. جی بالکل، جو بھی جاندار ہے سمندر میں، لابسٹر ہے، سب ہمارے لیے جائز ہے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک حدیث میں سمندر کا جاندار آپ نے فرمایا کہ حلال ہے. تو سمندر میں سارے جتنے آتے ہیں وہ سب کے سب ہمارے لیے حلال ہیں. تو بہرحال اس سے پتہ چلتا ہے کہ حدیث ہمارے لیے، اگر صحیح حدیث ہے تو وہ ہمارے لیے اس پر عمل کرنا ضروری ہے، اور وہ اس کو بھی ماننا ضروری ہے. جیسے کہ قرآن میں آتا ہے کہ دو بہنیں ایک نکاح میں جمع نہیں کر سکتے، لیکن حدیث سے کیا پتہ چلتا ہے کہ اور کون دو لوگوں کو جمع نہیں کیا جا سکتا، اور کون دو لیڈیز کو جمع نہیں کیا جا سکتا ایک نکاح میں؟ دو بہنیں تو ایک نکاح میں جمع نہیں ہو سکتی. جی، پھوپھی بھتیجی اور خالہ بھانجی، نہیں، کزن سسٹرز تو ہو سکتے ہیں، یعنی بڑے ابا کی بیٹی ہے تو ہو سکتی ہے، لیکن चचा की बेटी, ये ताया की बेटी, वो जमा हो सकती है एक निकाह में, दो बहनें, लेकिन सगी बहनें, दो बहनें जमा नहीं हो सकती। और इसी तरह से खाला भांजी भी जमा नहीं हो सकती और फूफी भतीजी भी जमा नहीं हो सकती। ठीक है, तो ये हदीस से पता चलता है, कुरान नहीं हमें बताता, कुरान सिर्फ दो बहनों को हमें बताता, लेकिन हदीस हमें ये एक्स्ट्रा चीजें देती है। तो इससे फिर पता चला कि हदीस भी शरीयत बनाती है और हदीस में भी हमको हलाल और हराम के अहकाम मिलते हैं। तो जैसे कुरान में हराम है, ऐसे ही हदीस में भी कुछ चीजें हराम है, और जैसे कुरान में कुछ चीजों को हमारे लिए हलाल करार दिया गया, तो इसी तरह से हदीस में भी हलाल करार दिया गया, तो उसको हमें मानना जरूरी है। ठीक है, तो यहाँ पर हराम किया गया तुम पर मुर्दार, तो जो भी मरा हुआ जानवर है वो हमारे लिए हराम है, जो तबई मौत मर गया हो, अब चाहे वो कितना भी सस्ते में मिले, आप उसको जुबा करके नहीं खा सकते। फिर खून, यानी जिसको जुबा कर, यानी खून हम जानते कि जुबा करते हो खून बह जाता है, लेकिन अगर छोटा सा कुछ खून हड्डी को लगा रहेगा तो वो कोई हर्ज नहीं है, लेकिन यहाँ पर बहते हुए खून की बात की जा रही है। जैसे कि दूसरी तरफ हमको पता चलता है कि बहता हुआ खून और खंजीर का गोश्त, उसमें और खंजीर के गोश्त में तमाम चीजें शामिल है, उसका हर पूरे का पूरा वजूद ही नापाक है, तमाम अज्जा शामिल है। तो अल्लाह ताला ने नापाक दरिंदों में से खंजीर को स्पेशली यहाँ पर नाम लेकर बताया है, क्योंकि अहले किताब ने इसको हलाल कर लिया था। और वो जिस पर अल्लाह ताला के अलावा किसी और का नाम पुकारा जाए, यानी बुतों या औलिया या फरिश्तों का या फिर सितारों सूरज के नाम पर मखलूक का नाम लिया गया हो कोई भी, उसको जुबा करते वक्त, जैसे जुबा करते वक्त हम क्या करते हैं, अल्लाह ताला का नाम लेते हैं, तो वो चीज उसे पाक कर देती है। इसी तरह गैर अल्लाह का नाम लेना वो नापाक कर देता है ज़बीहा को, इसके मानी के एतबार से, क्योंकि ये शिर्क में आ जाएगा। और वलमुनखनिका, जो जानवर का गला घुट गया हो, तो वो भी मरा हुआ जानवर है, जिसको हाथ से रस्से से किसी तंग चीज में उसका सर दाखिल करके जहां से निकलना मुमकिन ना हो उसका गला घोंट कर हलाक कर दिया गया हो। फिर वो जो चोट लगकर मर जाए, उस मरे हुए जानवर को कहते हैं मौकूजा, जो लाठी पत्थर या लकड़ी वगैरह की जरब से मरा हो, या उस पर कसदन या बगैर इरादे के दीवार वगैरह गिर गई हो। वल मुतरदिया, जो गिर कर मर जाए, यानी जो बुलंद जगह या पहाड़ या किसी छत से गिर कर मर गया हो। और नतीहा, उस मरे हुए जानवर को कहते हैं जिसे किसी दूसरे जानवर ने सींग मारकर हलाक कर दिया। और या फिर वमा अकल सबू, जिसे भेड़िये, शेर, चीते या किसी शिकारी परिंदे वगैरह ने फाड़ खाया हो। अगर दरिंदे के फाड़ खाने से जानवर मर जाए तो ये हलाल नहीं है। तो अल्लाह ताला फरमाता है इल्ला मा ज़क्कै, तो मगर इसको तुम मरने से पहले ज़बह कर लो। जैसे कोई जानवर फड़फड़ा रहा हो, अभी जिंदा हो, अभी मरा नहीं हो, और कहीं से गिर गया हो ऊपर या उसको चोट लगी हो, तो अगर उसके 90% सारे आज़ा बाकी हैं और उसको कहीं कुछ ऐसी चोट नहीं लगी कि पूरे डैमेज हो गए हैं, तो वो फड़फड़ाता हो आपको नजर आ रहा, तो उसको अगर आप उसी वक्त जुबह कर लेते हैं बिस्मिल्लाह कह के, अल्लाह ताला का नाम लेकर, तो फिर वो जानवर आपके लिए हलाल हो जाएगा। लेकिन अगर उसमें से बहुत सारे आज़ा उसके जानवर ने खुद खा लिया हो और उसमें जिंदगी के आसार ही बाकी ना हो, तो फिर वो आपके लिए, हमारे लिए जायज नहीं हो सकता। और ये जो जुबह का तरीका है, ये इतना बेहतरीन तरीका है जिससे मालूम होता है कि खून पूरी तरह से जिस्म से निकल जाता है, तो हलाल क्या चीज हो, ये जायज तरीका क्या होगा। कि जुबह का मतलब ही है, जैसे कि जकात इस्तिलाही माना है, और जुबह का मतलब होता है कि वो हलक का उतना हिस्सा, यानी मखसूस जगह से हलक पर छुरी चलाना, यानी खास जगह से गला काटा जाता है, दिमाग काम करता है, खून पूरा बाहर निकल जाता है। ये तकरीबन पेनलेस तरीका है, कहा जाता है, तजुर्बा भी किया गया है इसके ऊपर, कि एक जानवर जिसको झटके से मारा गया और जिसमें जानवर का खून सारा का सारा रह जाता है अंदर ही जिस्म में, वो जल्दी मर गया। और एक जानवर जिसको जुबह किया गया, उसका खून पूरा निकलता रहा, यानी दिमाग तो सुन हो जाता है, यानी ऐसी नींद हो जाती है तारीख के ऊपर, लेकिन खून निकलता रहता है। तो एक जानवर जिसको झटके से मारा गया, जिसमें जानवर का खून सारा रह जाता है, वो जल्दी मर भी गया और फिर उसमें खून भी बाकी रह गया, जिससे बहुत सारी बीमारियां पैदा होती हैं। आजकल कुछ लोगों ने झटके का गोश्त या झटका देना भी निकाला है, तो ये अलाउ नहीं है हमारे यहाँ पर इस्लाम में। वो लोग समझते हैं कि ये उसको मर्सी किलिंग कह रहे हैं वो लोग, कि जानवर को अचानक मार दो ताकि उसको तकलीफ ना हो, जो जानवरों के बहुत फेवर में होते हैं, और इसीलिए वो लोग किसी भी चरिंद परिंद को भी मारना नहीं चाहते हैं। कहते हैं कि किसी जानवर को एक लिया गया बतौर एक तजुर्बे के, उसको हथौड़े से मारा गया तो वो जल्दी मर गया। तो बाद में फिर उन लोगों का इंतजाम किया गया चेक करने के लिए, जिसमें जानवर गहरी नींद में चला जाता है और दिल धड़क रहा था, दिल में इर्तियाज भी पैदा हुई, यानी झटका जो कहते हैं वो। और अगर इस्लामी तरीके से जुबा किया गया तो उसका भी, उस पर भी रिसर्च की गई। पहले 3 सेकंड के दौरान कोई तकलीफ का एहसास नहीं हुआ जानवर को, और उसके बाद वो गहरी नींद में चला गया। और उसका दिल धड़क रहा था। आप देखिए कि जब आप कुर्बानी करते हैं, आपने देखा होगा अक्सर जब बचपन में कुर्बानी होकर गोश्त बड़े बड़े पीसेस लाकर डाले जाते थे, आपने देखा होगा कि गोश्त फड़कता रहता है ना, गोश्त में से यानी आपको कुछ हरकत नजर आती है बहुत देर तक की। तो इस्लामी तरीके से जुबा करने का फायदा यही है कि खून का एक एक कतरा बाहर आ जाता है, जानवर के जिस्म में कोई खून बाकी नहीं रहता और सारी बीमारियां कहा जाता है वो खून से ही होती है। तो सुभान अल्लाह, देखिए अल्लाह तआला ने कितना सही तरीका हमको बताया है। तो हलक का इतना हिस्सा काटना है जिससे जिस्म के खून का जिस्म से खून अच्छी तरह खारिज हो जाए, क्योंकि झटका देने से, गला घोंटने से या किसी और तरीके से जानवर को हलाक करने से नुकसान ये होता है कि खून का अक्सर हिस्सा जिस्म के अंदर रुक जाता है और वो जगह जगह जमकर गोश्त के साथ चिमट जाता है। और जुबा करने की सूरत में दिमाग के साथ जिस्म का ताल्लुक देर तक बाकी रहता है, जिसकी वजह से रगरग का खून खिंचकर बाहर आ जाता है और इस तरह पूरे जिस्म का गोश्त खून से बिल्कुल साफ हो जाता है। तो खून के ताल्लुक से हम पढ़ चुके कि खून हराम है, लिहाजा गोश्त के पाक और हलाल होने के लिए जरूरी है कि खून उससे जुदा हो जाए। ठीक है, तो इसे क्यों खून को इन्हें हराम करार दिया गया कि ये जायज नहीं है? तो इसलिए जुबा किया जाता है जानवर ताकि उसके खून का एक एक हिस्सा, एक एक बूंद बाहर निकल जाए, और ये उसी तरीके पर होगा जब आपने इसको सही तरीके से जुबा किया होगा, इस्लामी तरीके से जुबा करना। अब बहुत सारे लोग इसके ऊपर फिर सवाल भी करते हैं कि अच्छा हम फॉरेन कंट्री में हैं तो अब क्या करें, कितनी मुश्किल है हलाल जानवर ढूंढना या गोश्त ढूंढना। लेकिन आप देखें कि ईमान अगर है तो हर चीज मिल जाती है अल्हम्दुलिल्लाह, या कहने तो सब्र भी कर सकते हैं। कई लड़के ऐसे हैं कि हलाल अगर गोश्त नहीं मिलता है या जो भी हलाल चीजें नहीं मिलती हैं तो वो दाल और सब्जी पर गुजारा करते हैं, लेकिन वो एक हराम चीज को अपने लिए हलाल नहीं कर लेते बिस्मिल्लाह कहकर। ये बिस्मिल्लाह कब कहना है आप देखें, जो बिस्मिल्लाह कहकर खाने की इजाजत दी गई है वो कब है कि जब आपको मालूम था कि वो जुबा किया गया था या आप शक में थे कि अहले किताब ने उसको जुबा किया है, और अहले किताब जुबा करते हैं, पहले तो करते थे लेकिन आज के दौर में तो वो झटका देकर ही मारते हैं, लिहाजा बहुत देखना है। लेकिन कहा जाता है कि जो एक्चुअल यहूद है अभी भी और एक्चुअल जो नसारा हैं जिनके पास कुछ तालीमत बाकी हैं, वो कभी भी झटका दिया वो गोश्त नहीं खाते हैं, वो अभी भी जुबा ही करते हैं इस्लामी तरीके पर और अल्लाह का नाम ही लेते हैं उसके पर, स्पेशली यहूद अल्लाह का नाम लेकर जुबा करते हैं। तो यहां पर हम देखते हैं कि जो अक्सर उलमा के नजदीक इसमें जो इख्तलाफ है कि अगर कोई जानवर गिरकर कहीं से मरा है और अभी मरा नहीं है, उसमें जिंदगी के आसार बाकी है, तो उसको जुबा कर लिया जाए, ताकि जुबा करने के तरीके से फिर क्या होगा कि खून पूरा निकल जाएगा। लेकिन वो ऑलरेडी वो जानवर मर चुका हो और फिर उसको आप जुबा करके खा रहे हैं तो ये जायज नहीं होगा बिल्कुल भी, क्योंकि वो तो अब मर चुका है, उसका खून कैसे फिर बाहर निकलेगा अंदर से, वो तो अंदर ही बाकी रहेगा, तो ये जायज नहीं होगा। और बिस्मिल्लाह कह के आप हर चीज नहीं खा सकते कि आप अच्छा, वो तो फिर नौजबिल्ला लोग ये भी कहेंगे अच्छा खंजीर का गोश्त आए सामने खा लो बिस्मिल्लाह कह के हलाल हो गया हमारे, तो नहीं, जो हराम है वो हराम है हमारे खुद के कहने से या हमारे खुद के नुक्ते नजर से, हराम चीज हलाल नहीं हो सकती और हलाल हराम नहीं हो सकता। फिर उसके बाद अल्लाह ताला फरमा रहे कि वह मज़ुबी हाल नुसुब, और जो किसी आस्ताने पर जुबा किया गया हो। अब यहां पर हम देखते हैं नुसुब यहां लफ्ज इस्तेमाल हुआ है, इसमें वो तमाम जगहें आ जाती हैं, सारे मुकामात आ जाते हैं जहां पर गैरुल्लाह के नाम की नजर नियाज चढ़ाई जाती है या लोगों ने उस जगह को मखसूस कर रखा हो। हो सकता वहां कोई मूरत, कोई मूर्ति ना हो, कोई पत्थर और लकड़ी की मूर्ति ना हो, लेकिन उसको उस जगह को मुबारक समझा जाता हो या कोई खास उसको अहमियत दी जाती हो। जैसे हम लोग आस्ताना कहते हैं स्थान जो किसी बुजुर्ग या देवता से या किसी खास मुशरिकाना एतकाद से वाबस्ता हो, तो ये चीज हमारे लिए मना की गई है कि किसी आस्ताने पर भी जुबा ना किया जाए, किसी ऐसी जगह पर ले जाकर उसको जुबा करना ये भी किस में आ जाएगा, शिर्क की एक किस्म हो जाएगी, तो उसको भी मना किया गया है। तो बहरहाल ये बात हमारे जहन में रहना चाहिए कि हिल्लत और हुरमत के मामले में अल्लाह ताला ने खुद हमारे लिए अहकाम नाजिल किए हैं, और असल में जो हलाल चीजें हैं उसका इंसान की जिंदगी पर, उसके अखलाक पर बहुत असर पड़ता है। जब वो हलाल चीजों को इस्तेमाल करेगा तो जाहिर सी बात है उसका उसके अखलाक पर, उसकी रूह पर असर पड़ेगा, क्योंकि अल्लाह ताला ने जो भी चीजें हलाल की हैं वो लाजमन और यकीनन हमारे लिए बेहतर साबित होंगी, और तिब्बी लिहाज से भी यानी मेडिकली भी उसका हम पर अच्छा असर पड़ेगा, क्योंकि इंसानी जिस्म पर कुछ चीजें ऐसी होती हैं जो बहुत ज्यादा मुफीद होती हैं उसके लिए, कुछ मुजर होती हैं। तो अगर आप देखें कि अगर ऐसा होता तो यहां पर अभी तक जहर के बारे में नहीं कहा गया, संख्या को नहीं कहा गया, क्योंकि वो भी देखा जाए तो खुद से जान लेना हराम है, लेकिन एक्चुअली यहाँ पर पहले उन चीजों की बात लाई गई है जो इंसान की जिंदगी पर ज्यादा असरअंदाज होते हैं, जिसका उसके अखलाक पर भी असर पड़ता है। तो बहरहाल अल्लाह ताला ने हमारे लिए कुछ चीजें हलाल की हैं, कुछ हराम की हैं, तो उससे हमारे अखलाक भी संवर सकते हैं और हमारी रूह भी पाकीजा हो सकती है और हमारा अकीदा भी दुरुस्त हो सकता है। और बाज़ वक़्त कुछ लोग क्या करते हैं कि अपने जहन की खबासत की वजह से हलाल को हराम, हराम को हलाल कर देते हैं। दूसरी बात यह कि हमारी हर बात समझ में आना जरूरी नहीं है, हम हर चीज को अकल से और दिमाग से नहीं समझ सकते। कुछ चीजें ऐसी हैं जो पर्दे गैब से ताल्लुक रखती हैं। अगर अल्लाह ताला ने हमारे लिए हलाल की है तो उसमें यकीनन हमारे लिए फायदा होगा, बजाय हमको नजर ना आ रहा हो। और अगर अल्लाह ताला ने हराम किया तो यकीनन उसमें हमारे लिए फायदा होगा, बजाय हमको नजर ना आ रहा हो। आप देखिए कि इससे पता चलता है कि जो अल्लाह ताला का हुक्म है वही करना है, ना कि अपनी खुद की बात माननी है। फिर हम देखते हैं कि एक और चीज जो समझने की है वो हम अगली आयत में ही ले लेंगे तो बेहतर है इंशाल्लाह, कि वो जानवर जो अपने मालिक के लिए शिकार करे तो उसको बिस्मिल्लाह कह के छोड़ा जा सकता है। और फिर आस्ताने और किस्मत के तीरों के जरिए से तुम मालूम करो तो वो भी मना है। एक हदीस में आता है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक शख्स ने नजर मानी कि वो बवाना के मुकाम पर एक ऊंट कुर्बान करेगा। फिर वो आपके पास आई और कहने लगा कि मैंने फला फला मुकाम पर एक ऊंट जुबा करने की मन्नत मानी थी। आपने पूछा कि क्या वहां पर जाहिलियत के बुतों में से कोई बुत था जिसकी इबादत की जाती रही हो? लोगों ने कहा नहीं। फिर आपने पूछा क्या वहां मुशरिकों की ईदों में से कोई ईद, मेला, उर्स वगैरह तो नहीं लगता था? लोगों ने कहा कि नहीं। तब आपने उस शख्स से कहा कि अपनी नजर पूरी करो, अलबत्ता अल्लाह की नाफरमानी में नजर पूरी करना जायज नहीं और न ऐसी चीज में जो इब्ने आदम की मिल्कियत में ना हो। ठीक है, इससे क्या पता चलता है कि स्पेशल ऐसे आस्ताने जहां पर कोई शिरकी अकीदा जिसकी वजह से जुड़ा हुआ हो, एतकाद हो, तो वो मना है। और अरबों के यहाँ फालगिरी का रिवाज तो आप जानते होंगे, यानी जो अजलाम की बात की गई है और उसको नाफरमानी के काम कहा गया है। आयशा रज़ी अल्लाह अन्हा ये वाक़या बयान करती हैं कि सुराका बिन मालिक बिन जासिम ने आपका ताकुब करना चाहा। सुराका खुद कहते हैं कि मैंने अपना घोड़ा दौड़ाया ताकि जल्द अज जल्द उन्हें जा पकड़ूं। जब मैं उनके करीब पहुंच गए तो घोड़े ने ठोकर खाई और मैं गिर गया। मैंने उठकर अपना हाथ अपने तरकश में डाला, उससे तीर निकालकर ये फाल निकाली कि मैं इन लोगों को नुकसान पहुंचाऊं या न पहुंचाऊं, मगर फाल में वो चीज निकली जो मुझे पसंद न थी। ताहम मैं अपने घोड़े पर सवार हो गया और फाल की कोई परवाह न की। और इब्न अब्बास रज़ी अल्लाह अन्हु कहते हैं कि फतेह मक्का के मौके पर जब आपने काबा के अंदर तस्वीरें देखी तो आप सल्लल्लाहु अलैहि वसल्लम अंदर दाखिल नहीं हुए, यहां तक कि आपके हुक्म से सारी तस्वीरें मिटा दी गई। जब आपने इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम की तस्वीरों को देखा, उनके हाथों में तीर थे, तो आपने फरमाया अल्लाह की कसम इन्होंने कभी तीरों से फाल नहीं निकाली थी। ये सही बुखारी की हदीस है। तो इससे क्या पता चलता है कि ये किस्मत मालूम करना या किसी जरिए से मालूम करने के काम अच्छा होगा या बुरा होगा। आप देखिए अल्लाह ताला ने उसके लिए हमारे लिए इस्तिखारा अता किया हमको अल्हम्दुलिल्लाह कि तुम ये 500 के जरिए से किस्मत मत मालूम करो, यानी तुम्हें तीरों के जरिए से किस्मत का हाल मालूम करने से मना कर दिया गया है। और ये तस्तक़सिम जो आता है, इस्तिस्काम, इसकी मानी है कि जो तुम्हारे मकसूम और मुकद्दर में है उसे तलब करना। जाहिलियत के जमाने में तीन तीर होते थे, जैसे मैंने आपको पहले बताया कि एक पर लिखा होता था ये काम कर, दूसरे पर ये काम ना कर, तीसरा खाली होता था और वो लोग बार बार फिर उसी को देख कर करते रहते थे। तो बहरहाल इस तरह से चीजें मालूम करना ये मना है और जायज नहीं है। और इसके बदले में अल्हम्दुलिल्लाह हमारे रब ने हमें इस्तिखारे का हुक्म दिया है और हदीस से भी इस्तिखारे की ताकीद हमको मिलती है। तो अब आप देखिए कि आजकल जितने भी जो मुस्तकबिल के हाल बताने वाली चीजें हैं वो सब की सब नाजायज हैं। चाहे सितारों से हाल मालूम करना, अपनी हथेली को आगे फैलाकर किसी से मुस्तकबिल का हाल मालूम करना, सारी चीजें नाजायज हैं। और इसको फिस्क कहा गया है, जो लफ्ज आया है कि ये नाफरमानी के काम है, जालिकुम फिस्क, ये सारे नाफरमानी के काम है। तो इससे फिर क्या पता चला कि फिस्क कहते हैं अल्लाह ताला की इताअत से बाहर आ जाना, अल्लाह ताला की इताअत को छोड़ देना, अल्लाह ताला की नाफरमानी में आगे बढ़ जाना, ये फिस्क है, यानी अल्लाह ताला के हुदूद को क्रॉस कर जाना। तो अब जो भी इन चीजों में से काम करेंगे वो फिस्क में आ जाएगा, नाफरमानी में आएगा, अल्लाह ताला की इताअत से मुंह मोड़ने के मानों में आ जाएगा, तो वो मना किया गया है। और इसलिए आप देखें कि बहुत सारे लोग सवाल करते हैं, असल में मुझे तो लगता है हमेशा कि हम आस्तानों पर ना भी जाएं, लेकिन जो कॉन्सेप्ट है हमारे यहाँ पर कि जैसे वो जब किसी दुल्हा दुल्हन को बिठाते हैं उसके ऊपर बेल डालते हैं, बेल डालने पता नहीं और स्टेट्स में क्या कहा जाते हैं, महाराष्ट्र में तो बेल डालना कहते हैं उसको, कि बल्ला टाल रहे हैं। मेरे ख्याल से जैसे बेल है वो कि बल्ला टालने के मानों में आता है, वल्लाहु आलम, अभी क्लिक हुआ है कि बेल बल्ला से भी हो सकता है, वल्लाहु आलम। तो ऐसा सर के ऊपर से पैसे घुमाते हैं, वारते हैं पैसे इस तरह से, और फिर किसी गरीब को देते हैं और उसको इतना बुरा समझते हैं वो पैसों को कि उसको हाथ भी नहीं लगाते, समझते कि सारी बलाएं उसी पैसे को चिमट गई हैं। ऐसा नहीं है हालांकि। तो ये जो वारना है ये भी हिंदुओं का तरीका है, देखा जाए तो वो लोग इसी तरह से या तो आरती भी उतारते थे या जो भी करते थे फिलहाल, ये हमारे मुसलमानों का तरीका नहीं है। तो कभी भी दुल्हा दुल्हन को इस तरह से बिठाकर फिर ब्लैक मुर्गी जुबा की जाती है दुल्हन के घर में कदम रखने से पहले, या फिर काला बकरा जुबा किया जाता है घर से दुल्हे के निकलने से पहले या दुल्हन के आने से पहले। तो ये क्या चीज है असल में देखा जाए तो, ये सारे नॉन मुस्लिम्स के तो हम प्रस्ताना रिवाज है, वो भी ऐसे ही करते हैं, हम भी वैसे ही करते हैं सेम उनके जैसा, तो क्या फर्क रहा उनमें और हम में। तो लिहाजा ये बिल्कुल भी ना किया जाए, ये सब उसी में आ जाएंगे, अल्लाह तआला की नाफरमानी के कामों में से आ जाएंगे सारे। और मुस्तकबिल का हाल मालूम करना ये तो बिल्कुल जायज नहीं है। तो इसको फिस्क यानी नाफरमानी के काम कहा गया, यानी अल्लाह तआला की इताअत से मुंह मोड़ने वाला काम कहा गया। तो लिहाजा बहुत मोहतात रहने की जरूरत है। तो अल्लाह ताला ने जो भी चीजें हमारे लिए हलाल की हैं या हराम की हैं उसमें सरासर हमारा अपना फायदा है, और ये तमाम जो हराम चीजें हैं उसमें हमारे लिए नुकसान है, इसलिए अल्लाह ताला ने उनको हराम करार दिया। यहाँ पर बंदों की हिफाजत का इंतजाम किया गया है, और जो भी हराम चीजें हैं ये नाफरमानी के काम है कि अल्लाह ताला की इताअत से निकल कर शैतान की इताअत में दाखिल होना है। तो अल्लाह ताला ने अपने बंदों के लिए सब चीजें हराम करार दी जो उसके लिए नुकसानदेह हो सकती थी। फिर अल्लाह ताला फरमाते हैं अपने बंदों पर एहसान जताते हुए, फरमाते हैं कि अल्यौम यईसा अल्लज़ीना कफरू मिन दीनिकुम फला तख्शहुम वख्शौन, कि आज ना उम्मीद हो गए वो लोग जिन्होंने कुफर किया तुम्हारे दीन से, बस ना डरो तुम उनसे और डरो मुझी से। सुभान अल्लाह, आप देखें कि काफिर शुरू में जब इस्लाम सबके सामने पेश किया गया तो फिर जाहिर कितना कमजोर था और कितने कम फॉलोअर्स थे, लेकिन अल्हम्दुलिल्लाह मक्का से मदीना हिजरत की गई तो अब देखिए कैसे ये ग्रुप बढ़ता गया अल्हम्दुलिल्लाह, और एक धाग बैठ गई थी काफिरों पर। इन्हीं सुलह हुदैबिया से पहले तक, ये सुलह हुदैबिया तक भी काफिर इस उम्मीद में थे कि कहीं न कहीं से इस्लाम का खात्मा हो जाए, हो जाएगा, और उन्होंने अपनी सर तोड़ कोशिश कर ली थी उसके लिए कि किसी तरह इसको यहां से खत्म कर दिया जाए इस दीन को नऊज़ुबिल्लाह। उसके लिए रसूलुल्लाह पर ज़ाती हमले भी किए गए, जानलेवा हमले, और इस्लाम को बहुत बदनाम करने की भी कोशिश की गई, लेकिन क्या हो सका, उनकी जो भी तदबीरें थी सारी अकारत चली गई। तो यही सा आज मायूस हो गए हैं काफिर, और ये कौन सा दिन तक कहा जाता है, बाद सहाबा कहते हैं कि आयत में जिस तरफ इशारा किया गया है वो अरफे का दिन था, जब अल्लाह ताला ने अपने दीन को मुकम्मल फरमाया और अपने बंदे और रसूल की मदद की और अहले शिर्क को पूरी तरह से बेयारो मददगार कर दिया, हालांकि वो गालिब थे वहां पर। तो जब उन्होंने इस्लाम का गलबा, उसकी फतेह और बालादस्ती देखी तो बहुत सारे लोग जो इस्लाम के दुश्मन थे वो मायूस हो गए कि अच्छा अब नहीं हम इस्लाम को खत्म कर सकते, अब ये तो फैल कर ही रहेगा, जैसे थोड़े से अरसे में वो वहां अरब में फैल गया था। तो मायूस हो गए काफिर, अब उनकी हालत ये हो गई है कि वो अहले ईमान से खौफ खाने लगे हैं। यानी 10 हिजरी में जब रसूल अकरम ने आखिरी हज किया था तो आप देखिए कितने लोगों की तादाद थी ना साथ में, और किसी मुशरिक ने हज नहीं किया और न किसी ने उरिया होकर हज किया है बैतुल्लाह का उस वक्त जब रसूलुल्लाह ने हज किया था। तो इसलिए अल्लाह ताला फरमाने के लिहाजा तुम उनसे न डरो बल्कि मुझी से डरो, मुशरिकीन से न डरो बल्कि सिर्फ अल्लाह ताला से डरो जिसने मुशरिकीन के मुकाबले में तुम्हारी मदद की है और उनको तनहा छोड़ दिया, और उनकी जितनी साजिशें थी, जितने मकर फरेब थे, वो सब के सब खत्म हो गए या उनकी साजिशें सामने आ गई। तो काफिरों को तुम्हारे दीन की तरफ से मायूसी हो चुकी है, अब तुम्हारा दीन एक मुस्तकिल निजाम बन चुका है और खुद अपने अंदर एक ताकत रखता है जिसको नाफिज किया जा सके। कुफार जो अब तक समझ रहे थे कि इस दीन को मिटा देंगे, वो अब मायूस हो चुके हैं कि इसको मिटा सकें, ये तुमको पिछले जाहिलियत की तरफ वापस लौटा सकें, लिहाजा तुम उनसे न डरो बल्कि मुझसे डरो, यानी इस दीन के अहकाम, उसकी जो हिदायत है उस पर अमल करते रहो। अब देखिए कि काफिरों का गलबा कब होता है, जब मुसलमानों में कोई बाअमल बाकी नहीं रहता तो काफिर गलबा पा जाते हैं, लेकिन मुसलमानों के अंदर स्ट्रांग लोग होंगे, तकवा वाले होंगे, अल्लाह ताला के हुदूद और क़ुयूद का ख्याल रखने वाले होंगे, तो मुसलमान गालिब रहेंगे, वो हाकिमाना पोजीशन में रहेंगे। तो बहरहाल जब फतेह मक्का के वक्त और हजरतुल विदा के मौके पर, उसके बाद हम देखते हैं कि अल्हम्दुलिल्लाह इस्लाम और मजीद बुलंदियों की तरफ बढ़ता रहा, और अब कोई ऐसा पर्सन नहीं था कि जो बीच में आकर मुजाहमत कर सके, सभी ने अपने आप ही दम तोड़ दिया समझे। پھر اب یہاں پر وہ بہت ہی اہم آیت ہے، اور کہا جاتا ہے کہ یہ آیت بھی حج کے دن 10 ذوالحجہ کو یا پھر 9 ذوالحجہ کو نازل ہوئی تھی. اور اس آیت میں ہمیں بتایا گیا کہ دین تمہارے لیے مکمل کر دیا گیا، الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. بہت ہی خوبصورت آیت ہے کہ آج میں نے تمہارے دین کو تمہارے لیے مکمل کر دیا ہے اور اپنی نعمت تم پر تمام کر دی ہے. اس سے کیا پتہ چلتا ہے کہ ہمارا دین مکمل ہو چکا، اب اس میں کوئی قسم کی کمی بیشی باقی نہیں رہی. یعنی کوئی بدعت ایجاد کرنے والا یہ نہیں کہہ سکتا کہ فلاں چیز کی کمی تھی لہٰذا میں نے یہ کر دیا، نہیں، دین کامل ہو چکا ہے. اور یعنی مکمل ان وے آف لائف، ایک مکمل نظام، ایک مکمل فکر اور عمل، ایک ایسا مکمل نظام تہذیب یا ترقی اور تمدن کے راستوں کو آگے بڑھانے والا، الحمدللہ ایک سیٹ اپ، ایک خاک کا ایک نقشہ بن چکا ہے جس میں تمام مسائل کا حل موجود ہے، جس میں ہر چیز کی تفصیل موجود ہے، رہنمائی ہے، ہدایت ہے، اور اللہ تعالیٰ کی انہیں نعمت قرار دیا گیا ہے اس کو، دین اسلام کو. تو آپ سوچیں کہ آج دنیا میں سب سے بڑی نعمت اگر کوئی ہے تو کیا ہمارا جیولری والا باکس ہے وہ ہوگا؟ نہیں. یا ہمارے بڑے بڑے عالیشان گھر ہوں گے؟ نہیں. بلکہ سب سے اہم جو آج کے دور میں سرمایہ ہے وہ کیا ہے؟ ایمان کی دولت. کہ اگر ہمارا ایمان سلامت ہے تو الحمدللہ، اور اگر ایمان ہی سلامت نہیں ہے تو کوئی ساری دنیا کی دولت بھی کوئی فائدہ نہیں دے سکتی. تو یہاں پر کہا جا رہا ہے کہ آج تمہارا دین تمہارے لیے مکمل کر دیا گیا، اب تمہیں کہیں ادھر ادھر دیکھنے کی ضرورت نہیں ہے، تمہیں کہیں اور سے اصول اپنانے کی ضرورت نہیں ہے، تمہیں کسی اور کے رسم و رواج اپنانے کی ضرورت نہیں ہے. ہمارے دین میں الحمدللہ تہذیب بھی ہے، تمدن بھی ہے، ایک بیلنس دین ہے ہمارا، الحمدللہ اعتدال ہے، توازن ہے اس میں، نہ ایک طرف جھکنا ہے نہ دوسری طرف جھکنا ہے. یعنی لوگ کہتے ہیں کہ اچھا انجوائمنٹ تو دوسری جگہ ہی مل سکتا ہے، تو نہیں، انجوائمنٹ تو اصل اسلام میں ہے کہ ایون اگر وہ ہسبینڈ وائف ہیں تو کس طرح ایک دوسرے سے فائدہ اٹھائیں، اگر والدین اولاد ہیں، رشتہ دار ہیں، ایک دوسرے کے ساتھ انجوائے کریں، اپنی لائف کو انجوائے کریں اس طرح سے، اسلام کے تحت رہتے ہوئے، اسلامی احکامات کے تحت رہتے ہوئے. اللہ تعالیٰ نے ہم پر زیادہ چیزوں کی پابندیاں نہیں لگائی، بہت ہی منیمم چیزیں جو ہمارے لیے منع ہیں، بلکہ اکثر چیزیں ہمارے لیے حلال ہیں الحمدللہ. تو دین ہمارا مکمل ہو گیا. اب آج اگر کوئی آ کر کہتا ہے کہ نہیں یہ ایسے نہیں ایسے ہونا چاہیے تھا، ویسے نہیں ویسے ہونا چاہیے تھا، یہ چیز زیادہ ہو گئی، یہ چیز کم ہو گئی، تو وہ ایکچولی بہت بڑی جسارت کر رہا ہے، کھلم کھلا اللہ تعالیٰ کی نافرمانی کر رہا ہے، فسق میں چلا گیا وہ. تو الحمدللہ جو چیزیں ہیں ہماری شریعت مکمل ہو چکی ہے، اس میں کوئی تبدیلی نہیں ہونے والی، اور یہ قیامت تک کے لیے ہے. اور یہ آیت کے بارے میں یہود کہا کرتے تھے کہ یہ آیت اگر ہم پر نازل ہوتی تو ہم تو اس دن عید منا لیتے. تو عمر رضی اللہ عنہ کہتے کہ ہمارے لیے بھی عید کا ہی دن تھا یہ جب نازل ہوئی. تو اسی سے غالب گمانی کیا جاتا ہے کہ 10 ہجری کو نازل ہوئی تھی، کیونکہ 10 تاریخ کو 10 ذوالحجہ کو کیا ہوتا ہے؟ عید کا دن ہوتا ہے. اور اگر اس کو ہم 9 یوم عرفہ کو لیں تو وہ بھی بڑا دن ہے، یوم عرفہ کا دن بھی بہت بڑا دن مانا جاتا ہے. تو ہو سکتا ہے اسی وجہ سے عید کا دن کہا گیا ہو، کیونکہ اس میں کثرت سے لوگوں کی مغفرت کی جاتی ہے. تو یہاں پر ہم دیکھتے ہیں کہ تمہارے لیے مکمل کر دیا تمہارا دین الحمدللہ. اب کچھ لوگ ایسے ہوتے ہیں کہ جو اس بات کو مانتے ہی نہیں ہیں، کہتے کہ نہیں کچھ تو آج کے حالات کے لحاظ سے، آج کے حالات یہ تقاضا کرتے ہیں کہ کچھ تو بھی تبدیلی آنی ضروری ہے، کچھ تو بھی چینجز ہونا چاہیے، آپ کو ایک قدم آگے بڑھانا پڑے گا ورنہ آپ تو وہیں پیچھے رہ جائیں گے. تو آپ دیکھیں اسلام کبھی بھی ترقی کے راستے میں رکاوٹ بنتا ہی نہیں ہے، اسلام تو مزید ترقی دیتا ہے. سب سے یعنی جدید جو دین ہے وہ ہمارا ہی دیکھا جائے تو، اور ہمیں ہر قسم کی سہولت دی گئی ہمارے دین میں، ہمیں کسی بات کے لیے منع نہیں کیا گیا جو جائز ہے، جس میں انسان لطف اندوز ہو سکتا ہے، چاہے وہ ہسبینڈ وائف ہو، چاہے وہ باقی دوسرے رشتے دار ہوں. رشتے داروں کے بھی حقوق بتا دیے گئے، ہسبینڈ وائف کے بھی حقوق بتا دیے گئے، اور اسلامی تعلیمات کی روشنی میں آپ جتنی زندگی انجوائے کر سکتے ہیں کہیں اور نہیں انجوائے کر سکتے. تو یہاں پر دین کامل کر دیا گیا، دین مکمل کر دیا گیا. اب کسی کو اس میں ایکسٹرا کچھ چیز ڈالنے کی ضرورت نہیں ہے، نہ آپ چیزیں ایکسٹرا ڈال سکتے ہیں، نہ ہی اس میں سے کچھ کمی بیشی کر سکتے ہیں. تو یہاں پر کہا گیا کہ آج کے دن تمہارا دین کامل کر دیا گیا تمہارے لیے، اور تم پر اپنی نعمت اللہ تعالیٰ نے تمام کر دی. سبحان اللہ، یہ ایک نعمت ہے اللہ تعالیٰ کی دیوی ہم پر، واقعی میں اسلام اور ایمان. آپ سوچئے کہ اگر یہ دین اسلام ہمارے پاس نہ ہوتا اور ایمان نہ ہوتا تو ہم کہاں بھٹک رہے ہوتے اندھیروں میں؟ کیا پھر ہم جنت کے مستحق بن سکتے تھے؟ لہٰذا ہمیں کتنا اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے. تو یہاں پر تمہارا دین تمہارے لیے کامل کر دیا گیا اور تم پر نعمت تمام کر دی گئی. کہ حضرت جو کعب احبار ایک بار عمر رضی اللہ عنہ سے کہنے لگے کہ تم ایک ایسی آیت پڑھتے ہو کہ اگر وہ آیت ہم یہودیوں پر نازل ہوتی تو ہم اسے عید یعنی جشن کا دن مقرر کر لیتے. تو عمر رضی اللہ عنہ کہا کہ میں خوب جانتا ہوں کہ یہ آیت کب اور کہاں اتری, اور اس وقت رسول اللہ کہاں تشریف رکھتے تھے. یہ آیت عرفے کے دن اتری اور اللہ کی قسم ہم اس وقت عرفات میں تھے. اور ایک راوی نے کہا کہ مجھے شک ہے کہ اس دن جمعہ تھا یا کوئی اور دن, تو صحیح مسلم اور صحیح بخاری میں یہ موجود ہے. تو لہٰذا عرفے کے دن نازل ہوئی تھی اگر ہم اس کو ایزیوم کریں. تو عرفہ کا دن بھی بہت ہی امپورٹنٹ دن ہے ہمارے لیے, ہم سب جانتے ہیں. پھر رسول اکرم صلی اللہ علیہ وسلم جب حج کرنے جا رہے تھے تو جابر رضی اللہ عنہ اس وقت 9 سال کے تھے کہا جاتا ہے, لیکن انہوں نے وہ مدینہ میں رہتے حج نہیں کیا تھا. جب 9 سال کے تھے جب ابو بکر صدیق رضی اللہ عنہ حج کے امیر بنا کر بھیجے گئے تھے تو اس وقت انہوں نے حج نہیں کیا. جب وہ اگلے سال رسول اللہ جانے لگے اور آپ نے اعلان فرمایا تو تب جابر بن عبداللہ نے کہا کہ ٹھیک ہے وہ بھی ساتھ چلیں گے. تو بہت سارے لوگ مدینہ سے آپ کے ساتھ چلے گئے تھے. تو بہرحال یہاں پر دین کو مکمل کر دیا گیا, اب اس میں کوئی گنجائش باقی نہیں رہی اور تم اسے چینج نہیں کر سکتے, اور اللہ تعالیٰ کی کتاب میں اپنی مرضی سے کچھ داخل نہیں کر سکتے نہ کچھ نکال سکتے ہیں. تو بہرحال اللہ تعالیٰ کی جو دی گئی شریعت ہے اس کی خلاف ورزی کوئی کرے گا تو وہ نافرمانی کے کاموں میں ہوگا, اور ہو سکتا ہے دنیا میں بھی کسی کو سزا مل جائے. اب کچھ ایکسیپشنز دیے گئے الحمدللہ, یہی ہمارے دین کی خوبصورتی ہے الحمدللہ کہ آپ کو ہر جگہ ہر فیلڈ میں ایکسیپشنز مل جائیں گے. اور وہ کیا ہے, فمن اضطر فی مخمصۃ غیر متجانف لاثم فان اللہ غفور رحیم. بس اگر کوئی لاچار ہو جائے مجبور ہو جائے اور اس کو بھوک بھی لگ رہی ہو لیکن گناہ پر اس کا دل آمادہ نہ ہو بلکہ اپنی جان بچانے کی غرض سے وہ کچھ کھانا چاہتا ہو تو اس کے لیے پھر یہی بعض اوقات جو حرام چیزیں وہ حلال ہو جاتی ہیں, لیکن اس میں بھی شرائط ہے کہ آپ کی نیت اللہ تعالیٰ کی نافرمانی کی نہ ہو, اور آپ کے ڈھونڈنے کے باوجود بھی آپ کو آس پاس کوئی حلال فوڈ نہیں ملا, اس صورت میں مجبور ہو کر کوئی کھا سکتا ہے. ادروائز ہم دیکھتے ہیں کہ کیا ضروری کہ انہیں چیزوں کی طرف جایا جائے, بہت ساری چیزیں ہیں جو حلال ہیں اس کی طرف بھی ہم جا سکتے ہیں. تو اس سے کیا پتا چلا کہ تمہارے لیے اب دین مکمل ہو گیا, تم اس میں کمی بیشی نہیں کر سکتے, لیکن مجبوری میں اگر کچھ ایسا ہو جائے کہ تمہیں اللہ تعالیٰ کی حدود کو مجبوری کی وجہ سے کراس کرنا پڑ رہا ہے تو تمہاری نیت دیکھی جائے گی کہ تمہاری نیت کیا تھی, تم اپنی جان بچانا چاہتے تھے یا پھر تم اپنی مرضی اپنی خواہشات پر چلنا چاہتے تھے. تو کچھ لوگوں کو چھوٹ ہے جو مجبور کر دیے گئے ہوں بھوک کی وجہ سے نہ کہ گناہ کی طرف ان کا ارادہ ہو, تو ایسے لوگوں کو پھر اللہ تعالیٰ معاف کرنے والا ہے اگر وہ اپنی جان بچانے کے لیے کچھ کھا لیتے ہیں. واللہ عالم. تو اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے کہ ہم ان آیتوں کو بہتر طریقے سے سمجھ سکیں اور اس کے مطابق عمل کر سکیں انشاءاللہ. اور آپ دیکھیں کہ اصل چیز کیا ہوتی ہے, اباحت جس کو کہتے ہیں نا, کہ اگر کچھ چیزیں حرام کر دی گئی تو اس کا نام لے کر بتا دیا گیا, لیکن زیادہ تر چیزیں کیا ہیں وہ حلال ہی ہیں حرام نہیں ہیں. جن چیزوں کے بارے میں خاموشی اختیار کی گئی تو وہ حلال ہی ہیں سمجھے, حرام نہیں ہیں, کیونکہ ہر چیز کی اصل اباحت ہے. اباحت مطلب مباح ہونا, جیسے کہ کھانے پینے کی جو چیزیں ہیں اس میں اس کی حلت بتائی گئی نا, حرمت اور حلت بتائی گئی. تو ایک عظیم شان ہمیں اصول دیا گیا جیسے فقہی زبان میں یوں کہا جاتا ہے کہ ہر چیز کی اصل اباحت ہے یعنی مباح ہونا, اور اس کا مطلب ہے کہ کھانے پینے کی تمام اشیاء دو شرطوں کے ساتھ تمہارے لیے حلال ہے. ایک یہ کہ وہ چیز پاکیزہ اور صاف ستھری ہو, گندی سڑی ہوئی باسی اور بدبودار نہ ہو. دوسرا یہ کہ اس کے تعلق سے شریعت میں یہ صراحت یعنی حکم موجود ہو کہ وہ حرام ہے. اس طرح حرام اشیاء کا دائرہ بہت محدود ہے اور حلال اشیاء کا دائرہ بہت وسیع ہے. تو حلال صرف وہ چیز ہو سکتی ہے جس کے تعلق سے شریعت میں واضح ثبوت موجود ہو, جیسے کہ یہاں پر مسلمانوں کے سوال کرنے سے یہاں پر اللہ تعالیٰ نے آیت نازل فرمائی تھی. تو یہاں پر حلال اشیاء کا دائرہ وسیع کر کے مسلمانوں پر دیکھا جائے تو احسان عظیم کیا گیا ہے سبحان اللہ. تو شریعت نے ہمارے لیے کوئی چیز حلال کی ہے اور جس کو حرام کیا اس کا نام لے دیا گیا ہے. اب جو دونوں کے درمیان میں ہے جس کا نام نہیں لیا گیا تو وہ اباحت کی جو بات ہم نے پڑھی ہے مباح ہونا, وہ بات یہاں آ جائے گی اور وہ لاگو ہوں گی یہاں پر. واللہ اعلم. اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے کہ ہم اللہ تعالیٰ کی آیت کو بہتر طریقے سے سمجھ سکیں. آمین. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
حرمت عليكم الميتة والدم ولحم الخنزير وما أهل لغير الله به والمنخنقة والمنخنقة والموقوذة والمتردية والنطيحة وما أكل السبع إلا ما ذكيتم وما ذبح على النصب وأن تستقسموا بالأزلام ذلكم فسق اليوم يئس الذين كفروا من دينكم فلا تخشوهم واخشون اليوم أكملت لكم دينكم وأتممت عليكم نعمتي ورضيت لكم الإسلام دينا فمن اضطر في مخمصة غير متجانف لإثم فإن الله غفور رحيم